Bearing in your notes as well, a decades-long UN arms embargo on Iran that barred it from purchasing foreign weapons has expired. That's despite objections from the United States. Iran on Sunday called the end of the arms embargo a momentous day for the international community and in defiance of the U.S. regime's effort. It's not clear what weapons Iran will seek to buy. Its economy is suffering from sanctions. A day after winning a second term in a landslide victory, New Zealand Prime Minister Jacinda Ardern says she sees the election result as an endorsement of her government's efforts to stamp out the coronavirus and reboot the economy. Ardern says she expects to form a new government within 3 weeks and to prioritize work on the virus response. Her popularity soared earlier this year after she led a successful effort to halt the spread of the virus by implementing a strict lockdown in late March. Ardern's Liberal Labor Party got 49% of the vote, crushing the Conservative National Party, which got 27% of the vote and, incidentally, is also led by a woman. Australia's second largest city, Melbourne, has loosened lockdown restrictions as new and active COVID-19 cases continue to decline. From midnight Sunday, Melbourne residents will no longer face limits on the time they can spend away from their homes for education or recreation. Previous restrictions allowing city residents to travel only 3 miles from home will increase at midnight to 15 miles. Outdoor gatherings of up to 10 people from two households will be allowed, and golf and tennis can resume. Victoria State reported only 2 new cases of COVID-19 on Sunday and no deaths. The rolling 14-day average of cases dropped to 8. The lowest in 4 months. Regulations will be further loosened on November 2nd with the partial reopening of shops, bars, and restaurants. This is VOA News. Guineans begin voting for president Sunday with the 82-year-old incumbent Alpha Conde going for a third term. The poll follows months of political unrest in the former French colony, where dozens of people have been killed during security crackdowns on mass protests against Mr. Conde. The president pushed through a new constitution in March, arguing that it would modernize the country, but the move allowed him to bypass a 2-term limit for presidents. After decades as an opposition activist, Conde became Guinea's first democratically elected president in 2010, and he won again in 2015. Rights groups have increasingly criticized him lately, though, of becoming an autocrat. The vote marks the start of a busy election season across West Africa, with votes also due in Ivory Coast, Burkina Faso, Ghana, and Niger. Turkish-held Northern Cyprus votes Sunday, too, for a new leader. The breakaway state is only recognized off-island by Turkey. The presidential vote pits an incumbent who supports reunification with the Greek-speaking Republic of Cyprus in the south against a Turkish nationalist. The Turk wants a two-state solution. He's now the prime minister of the self-proclaimed Turkish Republic of Northern Cyprus, and he's backed by Turkey's President Tayyip Erdogan. Under Erdogan, Turkey has become an assertive regional power, now arguing with EU states Greece and Cyprus over oil and gas reserves in waters of the eastern Mediterranean. The polls come amid an economic crisis deepened by the COVID-19 pandemic, which has largely shuttered the tourism sector on the island. The new region now voting was established after the north was occupied by Turkey in 1974 in reaction to a coup that aimed to annex Cyprus to Greece. Political observers say that much of the electorate, though, wants to live in a united Cyprus. One popular hashtag translates in English to peace because. One user wrote, "We don't want to be puppets in our own country." Bolivians began voting Sunday in a presidential election many hope can restore stability to a nation. Bolivia was plunged into turmoil after a problematic vote was eventually voided last year. That left the country in the hands of an interim president. Frontrunners in the election are Luis Arce, who champions a return to the socialist and pro-indigenous policies of former President Evo Morales, and the other candidate is Carlos Mesa, a centrist who served as president in the early 2000s. 11 soldiers are dead, too, in a frantic search is underway for 11 others after a landslide hit central Vietnam Sunday. The country is battling its worst flooding in years. Via remote, I'm Laurel Bowman for VOA News.
वॉइस ऑफ अमेरिका उर्दू है। आप सुन रहे हैं खबरों और हालात हाजरा पर मबनी हमारा खुसूसी रेडियो प्रोग्राम। ये प्रोग्राम आपके लिए नशर मुकर्रर के तौर पर पेश किया जा रहा है।
مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل،
وائس آف امریکہ واشنگٹن سے آج کی راؤنڈ ٹیبل۔ میں ہوں یاسمین جمیل۔ آج کا پروگرام ہم بچیوں کے انٹرنیشنل ڈے کے موقع پر خصوصی طور پر ترتیب دے رہے ہیں۔ آج ہم بات کریں گے پاکستان میں بچیوں کے مسائل پر اور ان کے حل کے لیے ممکنہ کوششوں پر۔ ہمارے ساتھ موجود ہیں پاکستان میں بچیوں اور خواتین کے حقوق کے لیے کوشاں قومی سطح کے ادارے بیداری کی ایگزیکٹو ڈائریکٹر امبرین عجائب، اسلام آباد سے ہمارے ساتھ ٹیلی فون پر موجود ہیں۔ ہمارے ساتھ ہیں نیشنل کمیشن آن دا رائٹس آف چائلڈ کی چیئرپرسن افشاں تحسین، اسلام آباد سے۔ ہمارے ساتھ موجود ہیں انسانی حقوق سے متعلق ایک وکیل اور اسلام آباد میں منسٹری آف ہیومن رائٹس میں چائلڈ پروٹیکشن بورڈ کے رکن شرافت علی چودھری، جو پاکستان میں خواتین اور بچوں کے حقوق سے متعلق وفاقی اور صوبائی سطح کے قوانین کو ڈرافٹ کر چکے ہیں اور ایک کتاب لا اینڈ ڈیولپمنٹ کے مصنف ہیں۔ اور ہمارے ساتھ ہیں اسلام آباد میں نفسیاتی علاج کے ایک مرکز کی فاؤنڈر اور ایک کلینکل سائیکالوجسٹ سائرہ اشرف کانجو۔ اور ہمارے ساتھ ہیں نیشنل کمیشن آن دا رائٹس آف چائلڈ کی ایک رکن اور ایک گائناکولوجسٹ ڈاکٹر روبینہ فرید۔ تو گفتگو کا آغاز کرتے ہیں اور سب سے پہلے ہم بات کریں گے امبرین عجائب سے، جو کہ بیداری کی ایگزیکٹو ڈائریکٹر ہیں۔ تو امبرین عجائب صاحبہ، سب سے پہلے آپ سے یہی سوال کہ اس وقت پاکستان میں جو بچیاں ہیں ان کی کیا صورتحال ہے؟
جی بہت شکریہ، یہ بہت اہم وقت ہے کہ بچیوں کا عالمی دن جو ہے وہ منانے ہم جا رہے ہیں، تو اس ایشو پر بات کرنا بڑا ضروری ہے۔ پاکستان میں جو بچیوں پر جو تشدد کے واقعات ہیں وہ گھر سے لے کے گلیوں، محلوں اور کمیونٹی تک ہر طرح کے تشدد کے واقعات ہوتے ہیں، جس میں جو آج کل بہت نیوز میں بھی آ رہا ہے، بہت ہائی لائٹ ہو رہا ہے، وہ بچیوں کے سیکچوئل ابیوز کا تشدد ہے۔ تو یہ جو پاکستان میں بچیوں کے ساتھ سیکچوئل ابیوز کے کیسز ہیں، یہ بہت ہائی لیول پر بہت اس کی شرح جو ہے وہ بڑھ رہی ہے۔ دوسری لیول پہ جو آتا ہے وہ چائلڈ میرجز، ایک بڑا سیریس کامن مسئلہ ہے بچیوں کا۔ پاکستان میں ہر پانچویں بچی کا جو شادی ہے وہ 18 سال سے پہلے ہو جاتی ہے۔ یہ یونیسیف کی رپورٹ ہے جو یہ کہتی ہے کہ 21% بچیاں جو ہیں وہ 18 سال کی عمر میں پہنچنے سے پہلے ان کی شادیاں ہو جاتی ہیں۔ تو یہ بڑا ایک سیریس مسئلہ ہے جس پر بات کرنے کی ضرورت ہے۔ دین چائلڈ ڈومیسٹک لیبر میں بہت سارے جگہوں پر بچیاں ہی موجود ہوتی ہیں۔ ابھی ریسنٹلی ایک بہت سیریس کیس ہائی لائٹ ہوا تھا جو اسلام آباد کے ایک پوش علاقے میں ایک بچی پر تشدد ہوا تھا، اور وہ بچی جو ہے وہ ایک بہت ہی ایلیٹ علاقے میں کسی کے گھر ڈومیسٹک ورکر تھی۔ تو چائلڈ ڈومیسٹک لیبر میں بھی بچیاں جو ہیں وہ بہت بڑی تعداد میں موجود ہیں۔ پھر اس کے ساتھ جو تعلیم اور جو امتیازی سلوک ہیں، جیسے تعلیم تک رسائی نہیں ہے، صحت تک رسائی نہیں ہے، جو ریپروڈکٹیو ہیلتھ کے ایشوز ہیں وہ نہیں ہیں، ان تک رسائی نہیں ہے، تو جو بچیاں خاص طور پر جن کی شادیاں جلدی ہو جاتی ہیں، ان میں میٹرنل مورٹیلٹی ریٹ جو ہے وہ بہت زیادہ ہے، اور اس پہ پھر جو انفینٹ مورٹیلٹی ریٹ ہے وہ پھر انہی بچیوں میں بہت زیادہ ہے۔ انہی بچیوں میں سے جو بچے ہوتے ہیں وہ اپنے 5 سال کی عمر سے پہلے یا دوران پیدائش اور پیدائش کے فوراً بعد ان کا انتقال ہو جاتا ہے۔ تو یہ مختلف اقسام ہیں بچیوں کی تشدد پر، جس پر ہم کام کر رہے ہیں اور جس پر ہم کوشش کرتے ہیں آگاہی پھیلانے کی، اور گورنمنٹ کے ساتھ بھی مل کر کچھ پالیسیز ایسی انٹروڈیوس کرانے کی کہ جس سے بچیوں کی پروٹیکشن ہو سکے۔
تو کون کون سی ایسی پالیسی ہیں جو آپ کے ادارے کی کوششوں سے یا آپ کے ساتھ دوسرے اداروں کی کوششوں سے اب تک خواتین بچیوں کے لیے سامنے آ چکی ہیں ان کی بہبود کے لیے؟
دیکھیں، بچیوں کی ایک تو چائلڈ میرج کے حوالے سے ایک اچھی پیش رفت ہوئی ہے۔ مثلاً سندھ کی گورنمنٹ نے چائلڈ میرج کو ختم کرنے کے لیے قانون بنا دیا ہے۔ اب وہاں پر قانونی طور پر 18 سال سے کم عمر کی بچی کی شادی نہیں ہو سکتی۔ تو جب قانون بن جاتا ہے تو پھر اس کی امپلیمنٹیشن ایک چیلنج ہوتا ہے, وہ بہت سارے لوگ پھر اس امپلیمنٹیشن میں بھی اپنا کردار ادا کرتے ہیں. پھر ابھی ریسنٹلی جو یہ بچیوں کے ساتھ سیکشوئل ابیوز کر کے مار دینے کے حوالے سے قانون بنا ہے جس کا نام زینب الرٹ ایکٹ ہے, اس میں ایک کمپریہنسو پروسیس جو ہے وہ انٹروڈیوس کرایا گیا ہے کہ کس طریقے سے بچی کے اغوا سے لے کے آپ فوری طور پر انفارمیشن دے سکتے ہیں, تمام جو ریسپانسبل ادارے ہیں ان کو طرح سے الرٹ کرنا ہے اور کیسے اس کو حاصل فوری طور پر جو ملزم ہے اس کو پکڑ کر اس کو جو کوئک جسٹس ہے وہ کیسے ہو سکتی ہے, اس طرح کی پالیسی موجود ہے. تعلیم کے حوالے سے پاکستان میں تعلیم فری ہے تمام بچوں اور بچیوں کے لیے, لیکن اس میں جو پرابلم ہے اس طرح کے سارے قوانین میں وہ اس کی امپلیمنٹیشن میں آتا ہے. مثلا تعلیم کے حوالے سے بچیوں کی تعلیم تو فری ہے لیکن اسکول اتنے دور ہیں کہ بچیاں جو ہیں وہ والدین عزت اور آنر کے کنیکشن میں بچیوں کو اسکول نہیں بھیجتے پانچویں جماعت کے بعد کہ کہیں راستے میں کچھ ہو گیا تو کون ذمہ دار ہوگا, تو اسکول بہت دور ہے. تو اس طرح سے تعلیم میں بھی یہ گیپس ہیں. دین یہ جو چائلڈ میرج کی بات ہم کر رہے ہیں, اس پر سندھ میں تو قانون بنا, پنجاب نے ریوائز کیا. جسٹ میں سامعین کے لیے بتا دوں کہ پاکستان میں اس طرح کے قوانین بنانے کے لیے صوبے خود مختار ہیں اور صوبے جو ہیں وہ قانون بناتے ہیں. تو صوبہ سندھ میں قانون بن گیا ہے لیکن اسلام آباد کیپیٹل ٹیریٹری میں ابھی تک 1930 کا قانون چل رہا ہے, ابھی تک اس میں امینڈمنٹ نہیں آئی. پنجاب نے تھوڑا سا ریوائز کیا قانون لیکن صرف سزائیں بڑھا دی, لیکن شادی کی عمر جو ہے وہ ابھی تک 16 سال ہے. تو یہ والے قوانین جو ہیں ڈسکریمنیٹری ہیں بچیوں کے لیے اور بچیاں ان قوانین کی ڈسکریمنیشن کا شکار ہوتی ہیں اینڈ دین اس کے بعد وہ وائلنس کا شکار ہوتی ہیں. تو اس طرح سے ان کی امپلیمنٹیشن ایک بہت بڑا چیلنج رہتا ہے, ہر دور میں رہا ہے.
بہت شکریہ بنی نجائب صاحبہ, ہماری گفتگو بھی جاری ہے, آپ ہمارے ساتھ رہیے. ہم اب قانون کی بات ہوئی تو ہم شامل کریں گے شرافت علی چودھری صاحب کو جو کہ بچوں کے حقوق پر بہت کام کر چکے ہیں اور ایک ایڈوکیٹ بھی ہیں اور ہمارے ساتھ اسلام آباد سے ٹیلی فون پر موجود ہیں. شرافت علی چودھری صاحب, آپ بتائیے کہ اس وقت پاکستان میں جو بچوں کے حقوق سے متعلق قوانین ہیں وہ کون کون سے ہیں اور ان قوانین پر عمل درآمد کی کیا صورتحال ہے؟
دیکھیں, قوانین جو ہے اس میں ایک بنیادی بات یہ کہ قوانین میں عام طور پہ بچوں کا لفظ استعمال کیا جاتا ہے, چلڈرن کا لفظ استعمال کیا جاتا ہے, تو وہ بہت اسپیسیفکلی بچے اور بچیوں میں عام طور پہ ڈسٹنکشن نہیں ہے. ماں سوائے اس کے کہ کچھ قوانین کے اندر جہاں پہ کسی بچی کو ٹریٹ کیسے کرنا ہے تو اس کے لیے یہ کہ ایک اگر بچی ہے تو اس کو کوئی فیمیل ہی جو ہے وہ اس کا خیال رکھے گی, اسی کی کسٹڈی میں جائے گی, اس طرح کی ایکسکلوسیو پروویژنز کے علاوہ. تو ایک تو یہ کہ میں جب بچوں کی بات کر رہا ہوں گا تو اس کا مطلب یہ ہے کہ اس میں بچیوں کا بھی ذکر ہے. اب یہ جیسے آپ نے فرمایا کہ جنسی زیادتی اور اس طریقے کے دیگر مسائل, بدقسمتی کے ساتھ پچھلے سال تقریباً جو واقعات ہوئے کوئی 2846 کے قریب جو ہے نا وہ مختلف طرح کے زیادتی کے واقعات تھے جس میں بچوں کی تشدد کی مختلف اقسام تھیں اور ان میں سے کوئی 54% جو ہے وہ بچیاں تھیں. تو کمپیریٹیولی جو بچیاں ہیں وہ زیادہ جو ہے وہ تشدد کا, اس کی قسم کوئی بھی ہو, وہ جنسی ہے یا وہ اس میں فزیکل وائلنس ہے یا ایون یہ کہ چھوٹی بچیوں کی شادی کر دی جاتی ہے, اس میں بچیاں جو ہے وہ زیادہ اس کا شکار ہے. جہاں تک قوانین کی بات ہے تو ان جرائم کو روکنے کے لیے دو سطح پہ قوانین موجود ہیں. ایک وہ قوانین ہے جو فیڈرل ہے, وفاقی قوانین ہے کہ جو پورے پاکستان میں, جیسے پاکستان پینل کوڈ ہے تو پاکستان پینل کوڈ کی جو پروویژنز ہیں وہ پورے پاکستان کے اندر لاگو ہیں. دوسرے جو قوانین ہیں دوسری سطح کے اوپر وہ قوانین ہیں جو ایک صوبے کی حد تک ہوتے ہیں اور اس میں تقریباً ہر صوبے کا اپنا اپنا الگ الگ سے قانون ہے. جیسے سندھ کے اندر جو سب سے پرانا قانون تھا اس سلسلے میں وہ سندھ چلڈرن ایکٹ 1955 تھا, پھر اس کے بعد جو ہے وہ سندھ چلڈرن اتھارٹی جو ہے وہ بنا 2011 میں, اور اس کے بعد پھر پنجاب نے پنجاب ڈیسٹیٹیوڈ اینڈ نگلیکٹڈ چلڈرن ایکٹ 2004 میں آیا, پھر جو ہے وہ کے پی کے اندر جو ہے وہ کے پی چائلڈ پروٹیکشن اینڈ ویلفیئر ایکٹ 2010 کا, फिर बलूचिस्तान और गिलगित बल्तिस्तान में 2016 में गिलगित चाइल्ड प्रोटेक्शन एक्ट आए, और फिर सबसे आखिर पे इस्लामाबाद में जिसको आईसीडी चाइल्ड प्रोटेक्शन एक्ट 2016 कहते हैं। तो ये इस तरह के कानून दोनों सतह के ऊपर जो है वो वफाकी और सूबाई सतह पे मौजूद हैं, जो कि मुख्तलिफ तरह के जुराइम को रोकने के लिए इस्तेमाल होते हैं।
बच्चियों को हरासा करने के लिए जो इलेक्ट्रॉनिक मीडिया का इस्तेमाल हो रहा है उनके बारे में कोई कानून सामने आ रहे हैं?
कुछ अरसे से अगर आप देखें तो एक आपको सीरीज ऑफ लॉज वो नजर आते हैं, पर्टिकुलरली जब से आप कह लें कि ये इलेक्ट्रॉनिक मीडिया जहां उसके फायदे हैं वहां उसके नुकसान भी आए हैं, टेलीकम्युनिकेशन जब से बढ़ी है तो इलेक्ट्रॉनिक क्राइम्स बहुत बढ़े, उसके अंदर अब्यूज की आपको नई इकसाम जो है ना कि वो नजर आई है, जैसे ये आप कह लें कि पोर्नोग्राफी जैसे जो है वो इस तरह के जो ऑफेंसेस हैं वो भी नए आए। तो ये 2016 की अगर मैं आपको स्पेसिफिकली बच्चों के पर्सपेक्टिव से बात करूं तो क्रिमिनल लॉ सेकंड अमेंडमेंट 2016 उसको कहते हैं। ये जो 2016 की इसमें अमेंडमेंट थी पाकिस्तान पिनल कोड के अंदर, उसमें ये जो क्रूएलिटी टू चाइल्ड है बच्चों को मारा जाता है वो वाला तशद्दुद जो बहुत आप कह लें कि जिसमें आपको कोई बहुत जख्म नहीं लग गया, कोई हड्डी नहीं तोड़ी गई, अब वो फॉर एग्जाम्पल आपने थप्पड़ मारा है उसको, अब इस तरह की चीजें जो अननोटिस्ड चली जाती थी उनको भी कैटर करता है। फिर पर्टिकुलरली जो सेक्सुअल अब्यूज है उसकी कैटेगरी को उसको इनहांस करके एक्सप्लेन किया गया, उसकी सजा जो है ना कि वो उसमें बताई गई जो कि मेजर पनिशमेंट है, कैपिटल पनिशमेंट है। इसी तरीके से जो चाइल्ड पोर्नोग्राफी थी उसको एक्सप्लेन किया गया। फिर फर्दर ये कि जो आप कह लें कि जो अबडक्शन है और इसमें जो पर्टिकुलरली ट्रैफिकिंग है वो ना सिर्फ ये कि इंटरनल ट्रैफिकिंग बल्कि एक्सटर्नल ट्रैफिकिंग भी, मुल्क के बदकिस्मती से पाकिस्तान एक ऐसा मुल्क है जिसको कहा जाता है, डिफरेंट स्टडीज कहती हैं कि ये जो ह्यूमन ट्रैफिकिंग है उसके लिए उसका सोर्स भी है, उसकी डेस्टिनेशन भी है और एक ट्रांजिट प्लेस भी है, यानी कि तीनों तरह से यहाँ से बच्चों को लेके भी जाया जाता है, यहाँ ठहरा के यहाँ से आगे क्रॉस करके भी लेके जाया जाता है और यहाँ लाया भी जाता है। तो इनको रोकने के लिए जो है वो 2018 के अंदर जो है वो एक कानून आया था। तो इसके अलावा फिर जो अलग से एंटी रेप लॉ 2016 का है, एंटी ऑनर किलिंग, जो कि ये दोनों लॉ 2016 के हैं, ये डायरेक्टली ऐसे हैं कि जो पर्टिकुलरली आप कह लें कि जिनका फायदा जो है वो बच्चियों को हो सकता है। बदकिस्मती से एक एरिया अभी तक लेजिस्लेशन के अंदर आप कह लें कि इनकम्प्लीट है और इनडिसाइसिव है, वो चाइल्ड मैरिज से रिलेटेड है, क्योंकि अभी भी जो है ना वो सिंध के अलावा बाकी रेस्ट पार्ट ऑफ पाकिस्तान में 16 साल की बच्ची की शादी कानूनन की जा सकती है, वो मैरिजेबल एज बच्चियों के लिए डिफरेंट है, 16 साल है, बच्चों के लिए वो 18 साल है। और इसी तरह से सजाएं भी डिफरेंट हैं कि सिंध के कानून में सजा और है, वहां 3 साल तक सजा हो सकती है, पंजाब के अंदर 6 महीने तक सजा हो सकती है, जबकि जो बाकी के सूबे हैं इंक्लूडिंग इस्लामाबाद कैपिटल टेरिटरी, यहाँ पे जो सजा है वो मैक्सिमम 1 महीने तक हो सकती है। तो ये भी एक बड़ा मसला है कि अगर आप सिंध से एक बच्ची को ला के तो इस्लामाबाद ले आए, वो खुद अपने वालदैन के साथ चल के यहाँ पे आ जाए और आप शादी यहाँ पे कंडक्ट करें, तो 17 साल की बच्ची है जबकि वहां पे वो मैरिजेबल एज ही नहीं थी, यहाँ पे वो शादी कानूनन कर सकती है। तो ये कानून के अंदर भी मसाइल हैं, लेकिन ये है कि उनकी इन्फोर्समेंट का जो कवानीन बन गए हैं, मैं इसको यूं करके हाईलाइट करूंगा कि जो कवानीन बनने वाले हैं उनको बनाना चाहिए, लेकिन जो बन गए हैं उनकी इन्फोर्समेंट के ऊपर काम होना चाहिए।
तो आप ये कह रहे हैं कि कवानीन मौजूद हैं लेकिन कवानीन की इन्फोर्समेंट या उन पर अमल दरामद नहीं हो रहा, तो उस पर अमल दरामद ना होने की क्या वजूहात हैं?
मैं ये कहना चाह रहा हूँ कि कवानीन मतलब ऐसे भी हैं कि जिनको इम्प्रूव करने की जरूरत है, पर्टिकुलरली जो चाइल्ड मैरिज का कानून है उसको बेहतर करने की जरूरत है। जहां तक चाइल्ड सेक्सुअल अब्यूज से रिलेटेड कवानीन है वो मौजूद है, उनको इन्फोर्स करने की जरूरत है, क्योंकि इनमें से ज्यादातर लॉज जो बच्चों की हिफाजत से मुतल्लिका है वो रिसेंट पास्ट में बने हैं, 2016 17 18 और ये 20 तक जो है ना पिछले 4-5-6 सालों के अंदर। तो इनसे मुतल्लिका सबसे पहले तो ये है कि जो मुतल्लिका इदारे हैं, मसलन जो पुलिस है, जो प्रोसिक्यूटर है, जो जज है, उनकी आगाही, उनकी ट्रेनिंग जो है वो जरूरी है। دوسرے لیول کے اوپر یہ ہے کہ ان قوانین کے بارے میں عام لوگوں کی آگاہی بھی ضروری ہے, ان کو پتا ہو کہ ان کا رائٹ کیا ہے, وہ کس جگہ سے انصاف لے سکتے ہیں, لوگوں کا انصاف کے اداروں پہ اعتماد ہونا بھی ضروری ہے, ان کو پتا ہو کہ اگر ہم وہاں پہ جائیں گے, اگر ایک ہم واقعہ رپورٹ کریں گے تو الٹیمیٹلی جو اس کے اندر آپ کہہ لیں کہ ابیوزر ہے اس کو سزا مل جائے گی. اگرچہ ریسنٹ پاسٹ میں بہت سارے ایسے واقعات ہیں جہاں پہ سزائیں ہوئی بھی ہیں اور جو ابیوزر ہیں وہ پکڑے بھی گئے ہیں, لیکن سٹل شاید لوگوں کا ابھی بھی اس حد تک اعتماد نہیں ہے جسٹس سسٹم کے اوپر کہ وہ کھل کے آ کے جو ہے نا کہ وہ بات کریں اور بتائیں کہ ہاں جی یہ واقعہ جو ہے نا کہ وہ ایسا رونما ہوا ہے. جب بہت زیادہ ہینیس انسیڈنٹ ہوتا ہے تو وہ پھر میڈیا پہ آ جاتا ہے, وہ پھر ہائی لائٹ ہو جاتا ہے, اس میں سارے انسٹیٹیوشنز جو ہیں وہ بھی پھر انوالو ہو جاتے ہیں, لیکن بہت سارے واقعات رہ بھی جاتے ہیں. تو اس لیے آگاہی بہت ضروری ہے ہر لیول کے اوپر.
اور اس کے علاوہ اور وہ کون سے فیکٹرز ہیں جو ان کی عمل درآمد پر کی راہ میں رکاوٹ بنتے ہیں؟
دیکھیں, ایک جو سب سے آپ کہہ لیں کہ جو عمل درآمد کی رکاوٹ میں جو سب سے بڑی ایک ٹیکنیکل ریزن ہے وہ یہ ہے کہ ابھی تک ہمارے جسٹس سسٹم کے اندر جو فورینزک سائنس ہے اس کے اوپر انحصار بہت کم ہے. بہت کم سے مراد یہ ہے کہ اگرچہ لاء کے اندر موجود ہے آپ فورینزک رپورٹس کو بالکل ویلڈ سمجھا جاتا ہے, کورٹ اس کی بنیاد پہ کنوکشن بھی کرتے ہیں, لیکن سب سے پہلی چیز یہ ہے کہ ٹائملی واقعہ رپورٹ ہونا, اور پھر یہ کہ جو فورینزک کے سیمپلز اکٹھے کرنا ہے جو وقوع سے, اب اس کے اندر جو سب سے پہلا آفیسر ہے, جو انویسٹیگیشن آفیسر ہے, جو کسی بھی انسیڈنٹ پہ پہنچے گا اس کا ٹرین ہونا بہت ضروری ہے. اگر اس نے ایک فالٹی سیمپل لے لیا تو کیا ہوگا, آپ تو پروو ہی نہیں کر سکتے. جو پرٹیکولرلی جو سیکشل ابیوز سے ریلیٹڈ جو آپ کہہ لیں کہ جو واقعات ہیں اس میں ایویڈنس تو خود جو وکٹم ہے اور جو ابیوزر ہے اس کی باڈی کے اوپر ایگزسٹ کرتا ہے, تو وہ جتنا ٹائملی جو ہے سیمپل کلیکٹ ہوگا, جتنا ایکوریٹ سیمپل کلیکٹ ہوگا اور ٹائملی اس کا انالیسز ہوگا, اتنا ہی جو ابیوزر ہے اس کی کنوکشن جو ہے وہ بڑھ سکتی ہے. اور یہ رکاوٹ تو اس سلسلے میں جو ہے نا کہ یہ سائنٹیفک بنیادوں کے اوپر جو انویسٹیگیشن آفیسرز ہیں ان کی ٹریننگ ہونا اور پھر اس کا آگے انالیسز جو ہے نا وہ لے کے چلنا, یہ مطلب آپ کہہ لیں کہ یہ ایٹ آل لیول ٹریننگ جو ہے نا وہ بڑی ضروری ہے, جو اس کے اندر سارے جو جسٹس سیکٹر جو موجود ہیں, وہ چاہے پولیس ہے, پروسیکیوٹرز ہے, ججز ہیں, یا ایون اس کے اندر وہ لائرز ہیں.
تو بے حد شکریہ شرافت علی چودھری صاحب, ہماری گفتگو ابھی جاری ہے لیکن ایک بریک کا وقت ہو گیا ہے, تو پہلے ایک بریک اور پھر ہم آج کے پروگرام کا سلسلہ آگے بڑھائیں گے. وائس آف امریکہ واشنگٹن سے آج کی راؤنڈ ٹیبل, ہم بات کر رہے ہیں آج گرل چائلڈ یا بچیوں کے انٹرنیشنل ڈے کے حوالے سے آج کے خصوصی پروگرام میں, اور اب ہم بات کر رہے ہیں پاکستان میں بچیوں کی صحت کی صورتحال پر, کہ ان کی کیا صحت کی صورتحال ہے, ان کے کیا مسائل ہیں اور ان کی صحت کو بہتر بنانے میں کیا رکاوٹیں حائل ہیں, غربت کس طرح حائل ہے, نیوٹریشن کی کمی کیوں ہے اور معاشرے کا کیا رویہ ہے ان کی صحت کے حوالے سے. اس موضوع پر بات کرنے کے لیے ہمارے ساتھ موجود ہیں نیشنل کمیشن آن رائٹس آف دا چائلڈ کی ایک رکن اور ایک گائنیکولوجسٹ ڈاکٹر روبینہ فرید, جو اسپیشل افراد کے مختلف اداروں سمیت بینائی سے محروم بچیوں کے ایک اسکول کے لیے بھی رضاکارانہ طور پر خدمات انجام دیتی ہیں. تو ان سے بات کرتے ہیں, کچھ بتائیے ڈاکٹر روبینہ فرید صاحبہ کہ کیا صورتحال ہے پاکستان میں بچیوں کی صحت کی؟
اچھا جی, ہیلتھ کے حوالے سے ہمارے ملک میں خاص کر بہت زیادہ ڈسکریمینیشن ہے بٹوین اے فیمیل اینڈ اے میل چائلڈ. کھانے پینے پہ آپ دیکھیں تو کئی دفعہ ہوتے ہیں بچے باہر سے کھیل کے آتے ہیں تو اپنے بیٹے کو ضرور دودھ پلا دیں گی, وہ کر دیں گی, اور بیٹیوں کو ذرا سا کم. پیریڈز بھی ان بچوں کو آنے ہیں, انہوں نے مائیں بھی بننا ہے, انہوں نے بریسٹ فیڈنگ بھی کرنی ہے, انہوں نے وہ مینو پوز کا بھی اتنا مشکل والا پیریڈ زندگی میں گزارنا ہے. تو انفیکٹ ہمیں تو چاہیے کہ ہم بچوں کو زیادہ خیال رکھیں, ان کی ہڈیوں کو مضبوط کریں, ان کی باڈی میں کیلشیم کو کافی کریں, بیکاز انہوں نے آگے اتنا کچھ پروسیسز سے گزرنا ہوتا ہے. تو یہ ایک بہت ہی بڑا المیہ ہے ہمارے یہاں کے, جو کہ ہم پروبیبلی اویئرنیس ہی نہیں ہے, لوگوں کو پتہ ہی نہیں ہے کہ بھائی ہم کس طرح سے بچوں کا خیال زیادہ رکھ سکتے ہیں.
تو پھر تو کیا ہونا چاہیے, اور اس وقت یہ تو معاشرتی رویے ہیں جو بچیوں کے ساتھ ہیں, لیکن خاص طور پر جو ان کی صحت کے لیے हुकूमत की तरफ से कुछ फैसिलिटीज हैं अवेलेबल?
काम तो बहुत हो रहे हैं, अंडर नरिश्ड बच्चियां भी बहुत हैं, और फिर उनको भी बात है कि टाइमली खिलाया पिलाया नहीं जाता, थायराइड की बहुत प्रॉब्लम चल रहे हैं, स्टंटेड ग्रोथ बहुत हो रही है, फिर बाकी जो इलनेसेस रूटीन के इलनेसेस हैं। अब कई जगह सच्ची ये भी देखा जाए, एक छोटा सा हमने सर्वे किया था कि बच्चों बेटों को तो ले जाते हैं वैक्सीनेशन वगैरह करवा देते हैं, बच्चों को वैक्सीनेशन तक नहीं कराते। अब दो डिजीजेस जो बहुत ही ज्यादा जरूरी हैं, जो कि बच्चों को तो कम से कम इस लाइक फॉर एग्जांपल जर्मन मीजल्स, देखिए जर्मन मीजल्स अगर आपकी प्रेगनेंसी में हो जाए तो इट कैन किल द बेबी, इट कैन एटलीस्ट मेक द बेबी डम एंड डेफ कर सकते हैं बच्चे को। अब जर्मन मीजल्स की वैक्सीनेशन विच इज डन अराउंड 15 मंथ्स ऑफ एज एंड देन अ सेकेंड डोज इज गिवन अराउंड 4.5 ईयर्स पे, अब वो भी वैक्सीनेशन अगर ना की जाए तो बहुत ज्यादा है। इसी तरह एक सर्वाइकल कैंसर को बचाने की भी एक वैक्सीन आ गई है जो कि हम बहुत अर्ली एज में टीन एज में दे सकते हैं, 3 डोजेज होती हैं, जरा सा एक्सपेंसिव तो जरूर है मगर उन 3 डोजेज देने से बच्चों को सर्वाइकल कैंसर बच्चियों को उससे उनकी बचत हो सकती है। फिर इसी तरह खाने पीने में देखें, आप जब 18 साल की होती हैं तभी जाके आपका जो हीमोग्लोबिन होता है वो चाइल्ड हीमोग्लोबिन से एडल्ट हीमोग्लोबिन में बनता है, और आपकी हड्डियां प्रॉपर मजबूत हो जाती हैं जब आप 18 साल के होते हो। अब ये जो अर्ली मैरिजेस हो रही हैं ये तो बिल्कुल आप देखें ना, बच्ची बेचारी का जब कैल्शियम जिस्म में कम है, जब उसकी हड्डियां ही मजबूत नहीं है, तो व्हेन शी गेट्स प्रेग्नेंट तो एक और बच्चे को, बच्चा तो इज लाइक अ पैरासाइट, बच्चे ने तो आपकी बॉडी में से सब कुछ खा जाना है, आपकी हड्डियां भी आपको कमजोर कर देंगी, आपके हीमोग्लोबिन भी ले लेंगी। तो जब आपके ऑलरेडी स्टोर्स इतने कम होंगे, जो कि स्टोर्स डेवलप ही 18 के बाद ही ज्यादा होना शुरू हो जाते हैं होते हैं, तो उस वक्त आपके ऑलरेडी इतने कम स्टोर्स पे आप बच्चों को अगर आप प्रेगनेंसी शुरू हो जाए तो आप सोचो उन बच्चों का क्या, उन लड़कियों बेचारियों का क्या हाल होगा। ब्रेस्ट फीडिंग ऑब्वियसली फिर उनको इन्फोर्स किया जाता है कि जी आप दूध भी पिलाओ, फिर यके बाद धीरे दो दो तीन तीन चार चार एक एक दो दो साल के अंदर अंदर बच्चे भी ज्यादा होते चले जाते हैं।
और क्या रेशो है उनमें जो मुख्तलिफ बीमारियों का जिनका तदारुक बहुत जरूरी है?
जो ज्यादा मतलब फॉर एग्जाम्पल अगर जो गवर्नमेंट हॉस्पिटल्स में देखा जाए तो जो बच्चियां आती हैं, एक तो बहुत ही अंडर नरिश, देखें एनीमिया बहुत ज्यादा कॉमन है, उसमें वो पेट के कीड़े भी जो वो है, बिकॉज के एनीमिया का जो मेजर रीजन होता है ये पेट के कीड़े होते हैं, डिवर्मिंग का कोई कॉन्सेप्ट नहीं होता, उबला पानी मिलता नहीं है, गंदे खाने खाते हैं, फिर वो जो एनीमिक बच्चे होते हैं फिर ऑब्वियसली उन फटी टायर्डनेस, उनका मेंटल हेल्थ इतनी अच्छी नहीं रहती, दे आर अनएबल टू लर्न, और फिर ना वो खेल कूद के लिए रहते हैं, फिर फिजिकल इमोशनल सारी हेल्थ खराब हो जाती है। फिर सेकंड कॉमन बहुत इम्पोर्टेंट है, दैट इज अ कैल्शियम डेफिशिएंसी इन द गर्ल्स, तो वो भी आप दूध का इनटेक या कैल्शियम, गुर्बत भी तो बहुत है ना, देखें गुर्बत बहुत है, बच्चे इतने इतने बच्चे हैं घरों में, एक एक घर में जब 7-7, 8-8 बच्चे होंगे और दूध आपको जो 130-140 रुपए किलो मिलेगा तो कितने बच्चों को आप कितना दूध पिला सकती हैं। सेम इज विद यू नो अदर मीट एंड एग्स, बेचारे अंडा वंडा तो खाने का मैं हमें कभी कभी ही सवाल पैदा होता होगा जो बच्चों को कितना अंडा वंडा खिलाया जाए, तो वो बेसिकली सारी ये जो चीजें हैं। इसी तरह फिर थायराइड के टेस्ट नहीं होते, थायराइड भी आजकल इतना कॉमन हुआ हुआ है, उसके भी इन हार्मोनल जिसे कहते हैं इम्बैलेंस वो ज्यादा कॉमन हुआ हुआ है, और बस इमोशनल लव अपनी जगह है और फिजिकल हेल्थ अपनी जगह है, बच्चों को खेलने का टाइम नहीं है, ग्राउंड्स नहीं है, बाहर नहीं निकलते, तो जब खेलेंगे कूदेंगे नहीं तो वो बात है कि बड़े कैसे होंगे, तो ऑल दीज फैक्टर्स आई थिंक ओवर पॉपुलेटेड प्लेसेस, पॉवर्टी बाय इटसेल्फ, एक एक बंदा कमाने वाला है, 10-10 घर में खाने वाले हैं, देन ऑन टॉप ऑफ इट मेरे ख्याल में इनसेंसिटिव सिटीजन भी मैं कहती हूँ, हमें और भी अवेयरनेस के जितना हम कर सकें करना चाहिए ताकि लोगों को पता चले, बच्चों को माँ बाप का बैड पेरेंटिंग भी बहुत इंपॉर्टेंट इशू है, देन यू नो निगलेक्ट बहुत ज्यादा है, अब देखें आजकल जो अब्यूज इतना ज्यादा हो रहा है।
तो आपने भी देखे कुछ ऐसे केसेस हॉस्पिटल्स में लाए गए बच्चियों के जिन पर तशद्दुद किया गया किसी भी हवाले से?
अब्यूज इतना ज्यादा हो रहा है, اب ان دنوں میں تو آپ بلیو نہیں کریں گے، انہیں سے کوئی 8-10 کیسز تو میں نے کیے ہیں. جو آج کا جو ہوا ہے 2.5 years old baby girl was raped and اس سے پرسوں 12 سال کی بچی ہے، اب اس کے بھی آپ کہانی سنے تو 12 سال کی بچی ماں اس کو بیچ کے 3-4 بچے 5 بچے اس عورت کے ہیں، اور بیچ کے 3 بچوں کو باہر بھیج دیتی ہیں کہ وہ بیگری کریں اور کہیں سے کھانا پکڑ کے لے کر آئیں. 2 men came in and they raped that little 12 years old girl. They killed her and they hanged her with the panga. اسی طرح وہ جو پہلے ایک اور کیس جو افشا نے بھی آپ کو تھوڑا بتایا ہے اباؤٹ دیٹ گرل جس نے پرندے اڑا دیے، اب آپ سوچو اس بچی کو اتنا مارا اتنا مارا اتنا مارا کہ شی ڈائڈ. اینڈ وین شی واز یو نو ٹیکن ٹو دا ہاسپٹل شی واز لٹرلی بلیڈنگ فرام ایئرز فرام آئیز فرام نوز فرام وجائنا فرام اسٹول کی جگہ فرام پیشی کی جگہ. سو اتنے انہیومن ایکٹس ہو گئے ہیں، اور اس میں وہ عورت بھی انوالو تھی جس نے اس کو مارا تھا زیادہ. اسی طرح اندر چائلڈ واز ریپڈ 8 years old گرل ریپڈ کلڈ اینڈ دین برنڈ. تو اس طرح کی چیزوں میں میں تو بہت ماؤں کو کہتی رہتی ہوں کہ بھائی نہ نگلیکٹ کرو بچوں کو، نہ بچوں کو باہر جانے دو. بٹ اب آج کل اگر اسلام آباد میں آ کے دیں گے تو ایمان سے ہر چوک پہ اتنی بچیاں بیگرز ہو گئی ہیں. ہم بیگری پہ بھی بہت کام کر رہے ہیں، وش وی کوڈ ڈو اے لاٹ آن دیٹ آلسو. تو اتنی بیگرز بچیاں ہو گئی کہ ہر چوک پہ 8-10. اور سارا ہمارا پشاور کے پی سے باجوڑ کی بچیاں ہیں جو کہ یہاں آئی ہوئی ہیں، اور آپ سوچو ان کو پھر رہی ہوتی ہیں بےچاری، کس طرح سے لوگ ان کو مس ٹریٹ کرتے ہیں.
تو یہ وہ مسائل ہیں جو بچیوں کو اوور آل ان کی نہ صرف یہ کہ جسمانی صحت بلکہ ذہنی صحت کو بھی متاثر کر رہے ہیں، اور کوئی اچھی صورتحال آپ نقشہ نہیں کھینچ رہے ہیں کہ اس وقت اوور آل بچیوں کی جو پاکستان میں صورتحال ہے تو کیا ہونا چاہیے ان کی صحت کے حوالے سے، کون کرے گا؟
کون کرے؟ دیکھیں نا، سب سے پہلے غربت ہی اتنی زیادہ. اب دیکھیں ایک آدمی ہے، اس کے ماں باپ بھی اس کے گھر پہ ہیں، اور پھر کووڈ کے دوران تو میں نے اس کو بڑا اچھا سا ٹاپک دیا تھا کہ دس از کرائسس ود ان کرائسس، کہ آلریڈی اتنا زیادہ برا حال بچوں کا ہے، اوپر سے وہ کووڈ کی وجہ سے تو بہت ہی برا حال ہو گیا نا. پیرنٹس گھر میں ہیں، ایوری بڈی از ہوم، نو بڈی از گوئنگ آؤٹ، کوئی ارننگ نہیں ہو رہی، پیسے نہیں کمائے جا رہے، جتنے پیسے ہیں وہ مشکل سے ان کا گزارا ہو رہا تھا. تو اب اسے کھانا پینا سب سے بڑی چیز ہے جو کہ ان بچوں کو کھلایا پلایا جائے. اب اس میں گورنمنٹ کتنے کام کر سکتی ہے؟ احساس پروگرام ہمارا ایک چل رہا ہے جس میں بالکل جو بہت ہی غریب بیوہ اور جن کے کوئی کمانے والا نہیں ہے ان کو کھانا پینا دیا جا رہا ہے، ان کو پیسے دیے جا رہے ہیں. بٹ وہی بات ہے اگین، آئی کم بیک ٹو دا سیم کہ وہی لاٹس آف سو مینی چلڈرن ایٹ ہوم، فیملی پلاننگ ہماری فیلئر چل رہی ہے. آئی بین اے چیئر پرسن آف اے فیملی پلاننگ ایسوسیشن ہماری تھی، بہت محنت ہم نے کی، اتنا کچھ کیا، مگر مائنڈ سیٹ اتنا عجیب سا ہے نا کہ ایون عورتیں بھی نہیں مانتی کہ نہیں یہ جتنے بچے بچے خاص کر یہ غریب کمیونٹی میں کہ 1 mouth to feed and 2 hands to earn کہ بس ان کو کھلا پلا کے 7-8 سال کا ہی کرنا ہے نا، اس کے بعد یہ جائیں گے اور یہ پیسے کمائیں گے اور ہمیں کما کے لا کے دیں گے. تو اوور آل ایک سین، اور پھر اوبیسلی آپ کو پتا ہے مہنگائی بھی اتنی ہو گئی ہے تھوڑے پیسوں پہ، اور اس میں صحیح بات ہے گزارے بھی نہیں ہوتے. تو اوور آل تو میں یہی کہوں گی کہ آئی تھنک وی شوڈ آل ورک ویری ہارڈ، اپنے آپ کو سادگی اپنائیں، لوگ سادہ ہو جائیں گے. اور عورتیں خاص کر، میں تو ہر تقریر میں عورتوں کو کہتی ہوں کہ پلیز سادگی اپناؤ تاکہ ہم سادہ ہوں گے، نہ ہم اپنے کپڑوں پہ، اپنے جوتوں پہ، اپنے پرسوں پہ اتنے پیسے ضائع کریں. تو ہم بچوں کو کم از کم نیوٹریشس ڈائٹ تو ہم دے سکیں. اور پھر پریفرنس بھی نہیں ہے نا، ڈائٹ کا پریفرنس بھی نہیں، پرائیورٹی بھی نہیں.
تو صورتحال کوئی زیادہ اچھی آپ نہیں بیان کر رہی. ہماری گفتگو بھی جاری ہے ڈاکٹر روبینہ فری صاحبہ. ایک بریک لیتے ہیں اور بریک کے بعد ہم پروگرام کو آگے بڑھاتے ہیں.
وی او اے اردو اب آپ کے ہاتھ میں،
پڑھیے، دیکھیے، سنیے، سیو کیجیے، فالو کیجیے.
دور جانے کی ضرورت نہیں، وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں.
آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے، جو اب ایپ سٹور پر بھی دستیاب ہے.
وی او اے اردو اب آپ کے ہاتھ میں.
وائس آف امریکہ واشنگٹن سے آج کی خصوصی راؤنڈ ٹیبل ہم بات کر رہے ہیں بچیوں کے انٹرنیشنل ڈے کے موقع پر ایک خصوصی پروگرام میں. اور ہم اس وقت اپنے پروگرام میں شامل کرتے ہیں ایک ماہر نفسیات سائرہ اشرف کانجو کو اور ان سے پوچھتے ہیں کہ اس وقت پاکستان میں جو بچیاں ہیں ان کی مینٹل ہیلتھ کی کیا صورتحال ہے.
جی السلام علیکم. سب سے پہلے تھینک یو سو مچ مجھے اپنے پروگرام میں انوائٹ کرنے کے لیے. پاکستان میں جو بچوں کی اوور آل مینٹل ہیلتھ کا اسٹیٹس ہے وہ نو ڈاؤٹ کے پہلے کے حالات سے کچھ حد تک مختلف یا ہم کہہ سکتے ہیں کہ بہتر ہو چکا ہے ڈیو ٹو اویئرنیس اور تھوڑا سا جو ہماری سوشل نارمز ہیں ان میں فلیکسیبلٹی آنا شروع ہوئی ہے, لوگوں نے آواز اٹھانا شروع کی ہے تو اس کی وجہ سے. لیکن مجموعی طور پہ دیکھا جائے تو ابھی بھی بچوں کی مینٹل ہیلتھ جو ہے وہ ہماری سوسائٹی میں ایک پرائیورٹی نہیں دیکھی جاتی, نہ ہی اس کو اس طرح کی امپورٹینس دی جاتی ہے, اس کو اس طریقے سے کنسیڈر کیا جاتا ہے جس طرح سے کرنے کی ضرورت ہے اس کو.
تو پھر کیا کیا ایسے مسائل ہیں جو اس وقت پاکستان میں بچیوں کو درپیش ہیں اور خاص طور پر کیا ان کا تعلق کن گھرانوں سے ہے, کس طبقے زندگی سے ہے؟
جی جی اچھا, جنرلی میرا خیال ہے کہ دو پرابلمز ہیں. ایک تو جو ڈسکریمنیشن کی جاتی ہے بچیوں کی, سب سے پہلا مسئلہ یہ. اور دوسرا ایشو یہ ہے جو اس سے بھی زیادہ میرا خیال ہے کہ سیریس ہے, وہ یہ ہے کہ اس ڈسکریمنیشن کو ایکسیپٹ کیا جاتا ہے. ہماری سوسائٹی میں اس کی ایکسیپٹنس ہے, ہم اس کو جسٹیفائیڈ سمجھتے ہیں. اور ایسا نہیں ہے کہ صرف جو میل ڈومیننٹ گروپس ہیں ان کی طرف سے ہے, بلکہ خواتین بھی اس چیز کو اب ایکسیپٹ کر چکی ہیں, جو زیادہ مسئلہ آ رہا ہے. زیادہ تر تو یہ جو دیہاتی علاقے یا پسماندہ بیک گراؤنڈ کے لوگ یا جیسے ہم کہہ سکتے ہیں کہ لو سوشیو اکانومک لیول کے, جہاں پہ فائنینشیل پرابلمز ویسے ہی ایک بہت بڑا مسئلہ ہوتے ہیں, وہاں پہ تو یہ چیز بہت ایویڈنٹ ہے. لیکن ہم یہ نہیں کہہ سکتے کہ صرف کم آمدنی والے یا پسماندہ علاقوں میں یہ چیز ہے. میں نے اپنے کریئر میں بہت ساری ایسی بچیوں کو دیکھا ہے ہراسمنٹ کے کیس میں, اپنی ان کی فیملی میں, یا ڈسکریمنیشن کی وجہ سے ان کو ڈپریشن ہو جاتا ہے, جو کہ بہت اچھی پڑھی لکھی اور ویل وہ فیملی سے بلانگ کرتے ہیں. ہراسمنٹ ایک بہت بڑا مسئلہ ہے ہمارے یہاں بچیوں کو. ہم اسکولز یا کالجز میں دیکھ لیں تو پرابلم یہ ہوتی ہے کہ جن بچیوں کے ساتھ ہراسمنٹ ہوتی ہے ان کو بھی اس چیز کو ایکسیپٹ کر کے اگنور کرنے کا کہا جاتا ہے. مطلب ہماری سوسائٹی میں ایک بہت ہی پرومیننٹ ایک بات ہے جو ہر دفعہ کی جاتی ہے کہ بہتر ہے کہ خاموش ہو جاؤ, اگر تم جتنا زیادہ بولو گی اتنا زیادہ تم خود ہی بدنام ہوگی. آئی مین جو ہراسمنٹ کرنے والا ہے اس کو جسٹیفائی کر دیا جاتا ہے کہ وہ ہی سپوز ٹو ڈو دیٹ, لیکن تم نے جو خاموش رہنا ہے. تو وہ جو ان نیسیسری خاموش کروانے کا کلچر ہے یہ بچپن سے ہی شروع ہو جاتا ہے اور ہماری فیملی سے ہی شروع ہو جاتا ہے. تو اس کی وجہ سے سب سے پہلے ان کی سیلف اسٹیم ڈسٹرب ہوتی ہے, جو کہ پھر ڈپریشن کی طرف لے کے جاتی ہے. بچوں میں کانفیڈینس کی کمی آتی ہے. آپ نے پینک اٹیکس کا نام سنا ہوگا, اینگزائٹی کا نام سنا ہوگا, جس کو ہم بے چینی یا گھبراہٹ کہتے ہیں, یا ایک دم سے دل جو ہے وہ تیز دھڑکنا شروع ہو جاتا ہے, اور اس قسم کے سمپٹمس. تو بچیاں جو ہے وہ اینگزائٹی کا شکار ہو جاتی ہیں سویر اس ڈسکریمنیشن کی وجہ سے.
اور خاص طور پر آپ ذکر کیجئے ان بچیوں کا جو خاص طور پر زیادتی کا شکار بنتی ہیں, ان کی زندگی میں یہ ٹراما جو ہے کس حد تک اثر انداز ہوتا ہے باقی زندگی میں؟
جو بچیاں زیادتی سے گزرتی ہیں وہ تو ان کی لائف میں تو بہت ہی زیادہ سگنیفیکینٹ, ایک پوری زندگی کے لیے ان کے ذہن پر تاثر اس چیز کا رہ جاتا ہے. اور اکثر بچوں میں چانسز ہوتے ہیں پوسٹ ٹرامیٹک سٹریس ڈس آرڈر ڈیولپ کرنے کے. پوسٹ ٹرامیٹک سٹریس ڈس آرڈر یا پی ٹی ایس ڈی ہم کہتے ہیں, اس میں ایسا ہوتا ہے کہ ان بچیوں کو ان کوشش کرنے کے باوجود بھی ان کی نظروں کے سامنے وہ واقعہ بار بار آتا ہے, وہ دوبارہ سے وہی ٹارچر وہی تکلیف فیل کرتی ہیں, وہ اپنے ذہن سے اس کو نکال نہیں پاتی ہیں, اور اس کی وجہ سے ان کو نیند میں ڈر جاتی ہیں, سوشل انٹریکشن ختم ہو جاتا ہے ان کا, تو وہ صدمے سے دوچار ہو جاتی ہیں, وہ اپنے آپ کو اس سے ریلیو نہیں کر پاتی ہیں. سائیکالوجسٹ کے پاس جانا ٹیبو سمجھا جاتا ہے, लेकिन ये गलत है. आई थिंक हमें इस चीज की अवेयरनेस देने की जरूरत है कि अगर किसी के साथ कोई ट्रॉमा हुआ है, कोई ज्यादती हुई है और आपको नजर आ रहा है कि वो नॉर्मल जहनी हालत नहीं है उस बच्ची की, तो आपको उनको इनकरेज करना चाहिए ये समझ के कि जिस तरह से आप किसी बीमारी का इलाज कराते हैं, चाहे किसी का एक्सीडेंट हो जाए और उसमें कोई बहुत ही शदीद जख्मी हो जाए या कोई नुकसान हो जाए, हाथ पैर कटते हैं, उसके बावजूद भी इलाज तो कराया जाता है ना, सदमे के बावजूद भी. लेकिन एक ज्यादती एक साइकोलॉजिकल टॉर्चर है. अगर आपकी बच्ची के साथ ऐसा कुछ हुआ है, बहुत मुश्किल है फैसला करना, लेकिन अब उसकी जिंदगी बेहतर बनाने के लिए उसको प्रोफेशनल हेल्प की प्रशस्त जरूरत होती है. ज्यादती के बाद जो कंडीशन होती है, आई थिंक उसमें महज फैमिली की सपोर्ट से बच्चियों का रिकवर करना थोड़ा सा मुश्किल है. उसमें प्रोफेशनल हेल्प की जरूरत बहुत जरूरी है.
शुक्रिया सायरा अशरफ कांजू. एक बार फिर एक ब्रेक.
वीओए उर्दू अब आपके हाथ में. पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए. दूर जाने की जरूरत नहीं. वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं. आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए, जो ऐप स्टोर पर भी दस्तियाब है. वीओए उर्दू अब आपके हाथ में.
वॉइस ऑफ अमेरिका वॉशिंगटन से आज की राउंड टेबल, हम बात कर रहे हैं पाकिस्तान में बच्चियों के हकूक के बारे में, बच्चियों के मसाइल के बारे में और उन मसाइल को हल करने के लिए हुकूमत की कोशिशों के बारे में और एनजीओज की कोशिशों के बारे में. इस वक्त हमारे साथ मौजूद हैं नेशनल कमीशन ऑन राइट्स ऑफ द चाइल्ड की चेयरपर्सन अफशां तहसीन इस्लामाबाद से. अफशां तहसीन साहब, कुछ बताइए कि इस वक्त जबकि हम बच्चियों का इंटरनेशनल डे मना रहे हैं, इस दिन की क्या अहमियत है आपके नज़दीक, और इस दिन के मौके पर आपका इदारा जो नेशनल कमीशन ऑन राइट्स ऑफ द चाइल्ड है वो क्या कर रहा है, और इसके बाद बताइए कि आपका ये इदारा अब तक क्या कुछ कर चुका है बच्चियों के मसाइल के हल के लिए, और वो कौन से मसाइल हैं जिनको आपका इदारा खास तौर पर फोकस कर रहा है.
जी जी, थैंक यू वेरी मच यास्मीन साहिबा फॉर इनवाइटिंग मी टू दिस वेरी इम्पोर्टेंट यू नो टॉपिक एंड द डे ऑन गर्ल चाइल्ड. मेरे ख्याल से दुनिया में तरक्की तब तक मुमकिन नहीं है जब तक किसी भी दुनिया के खत्ते में वहाँ की खवातीन जो हैं वो ना सिर्फ तालीम याफ्ता हैं बल्कि जिंदगी के हर शोबे में वो आगे हों, और इसके लिए बहुत जरूरी है कि गर्ल चाइल्ड या विमेन एंड गर्ल्स जो हैं शुड बी द प्रायोरिटी ऑफ एनी स्टेट इन एनी पार्ट ऑफ द वर्ल्ड. पहले मैं आपको कमीशन के बारे में बताती चलूँ कि जी एक खुशायद बात है, एक बहुत ही पॉजिटिव डेवलपमेंट है कि गवर्नमेंट ऑफ पाकिस्तान ने जो कि बच्चों के हकूक का आलमी मुआहदा जो कि 1989 में साइन किया था और 90 में रेटिफाई किया था, उसकी ऑब्लिगेशन के तौर पे आफ्टर 30 इयर्स फाइनली ये एक ऐसा नेशनल अदारा बनाया गया है, कमीशन बनाया गया है, जिसका कि मैंडेट जो है वो ओवरऑल चाइल्ड राइट्स को फुलफिलमेंट प्रमोशन जो है उस पर काम करना है, और इसमें बच्चे बच्चियां दोनों आ जाते हैं. और इसका जो मैंडेट है वो एक ना सिर्फ ये कि नेशनल है बल्कि जो इंटरनेशनल कंप्लायंस भी है, जितनी भी गवर्नमेंट ऑफ पाकिस्तान ने जो कन्वेंशन साइन किए हैं, जितने भी लीगल इंस्ट्रूमेंट साइन किए हैं, उसकी फुलफिलमेंट के लिए भी इस अदारे के पास मैंडेट है. अब तक जी हम ओवरऑल चूंकि सिर्फ अभी चंद माह हुए हैं इस अदारे को एस्टेब्लिश किए हुए, ये 28 फरवरी 2020 में इसको नोटिफाई किया गया, जिसमें मैं इसकी पहली चेयरपर्सन हूँ, और इसके अलावा इसके 5 मेंबर्स हैं, हर प्रोविंस से, और एक मेंबर आईसीटी है जो डॉक्टर रुबीना फरीद साहिबा है, और 2 चाइल्ड मेंबर्स हैं. और इस वक्त जो अदारा चूंकि पहली दफा कायम हुआ है तो इसकी एस्टेब्लिशमेंट, इसकी बुनियादें डालने में इस वक्त हम अपना भरपूर किरदार अदा कर रहे हैं कि किस तरह से बुनियादें इतनी मजबूत डल जाए कि आगे चल के इमारत खड़ी हो और अपने मैंडेट को सक्सेसफुली फुलफिल कर सके. तो हमने अब तक ओवरऑल एस्टैब्लिशमेंट और ऑपरेशनल फेज के साथ साथ बहुत सारी एक्टिविटीज भी की हैं, जिसमें हमने कुछ लेजिस्लेशन को हम इस वक्त रिव्यू कर रहे हैं कि पाकिस्तान में देखें कि बच्चों के हवाले से जो लेजिस्लेशन है उसकी क्या सूरत हाल है. फिर हम अदारों को भी देखते हैं कि अदारे कितने फाल हैं. इसके साथ साथ हम अवेयरनेस रेजिंग के लिए भी मुख्तलिफ एक्टिविटीज कर रहे हैं, और इसमें हमने COVID-19 के दौरान बच्चों की जो इशूज थे और कोविड में किस तरह से उनकी तालीम का इशू, उनकी मेंटल हेल्थ का इशू, उस पर हमने एक बाकायदा بڑے ڈیٹیلڈ ہم نے ایک ویبینار کیا. ابھی ڈاکٹر وینا صاحبہ ہی اس تمام ایکٹیویٹی کو کوآرڈینیٹ کر رہی ہیں, گرل چائلڈ کے حوالے سے سیمینار کر رہی ہیں. اس کے علاوہ ہم نے مختلف جو ٹی وی ٹاک شوز ہیں, بے تحاشا کاؤنٹ لیس ٹی وی ٹاک شوز, اس پہ ہم نے اپیئرنسز دیے ہیں, ٹاک شوز کیے ہیں, ویبینارس کیے ہیں اور مختلف سیمینارس کیے ہیں جس میں پارلیمنٹیرینس کو بھی مدعو کیا, اکیڈیمیا کو بھی کیا, میڈیا ریپرزینٹیوز کو بھی کیا, جو این جی اوز اینڈ سول سوسائٹی کے ریپرزینٹیوز ہیں ان کو بھی بلایا گیا, تاکہ ہم دیکھیں کہ اوور آل ہمارے ملک میں جو بچے ہیں ان کے لیے کس طرح سے مستحکم پالیسیز بنا سکیں اور بچوں کے لیے سروسز جو ہیں ان کی ایکسیس کو یقینی بنایا جا سکے. اس کے علاوہ جو ایک بہت ہی اہم کام اب ہم نے اس کی شروعات کر دی ہے وہ یہ ہے کہ ملک میں جو بچوں کے چائلڈ ابیوز کے جو کیسز آتے ہیں اس پہ کمیشن نے اب نوٹس لینا شروع کر دیا ہے. اس میں ہم باقاعدہ جتنے بھی بہت ہم تک کیسز پہنچتے ہیں اس میں ہم اپروچ کرتے ہیں جو کنسرن جو لا انفورسمنٹ اتھارٹیز ہیں, جو ادارے ہیں, اور اس پہ ہم ان سے ریسپانس مانگتے ہیں ایز پر کمیشن کے مینڈیٹ. کیونکہ ہمارے پاس ایک تو اوور آل یہ ہمارے پاس یہ فنکشن ہے اس کمیشن کا کہ ہم پالیسی پہ ریکمینڈ کریں, ایڈمنسٹریٹو انسٹرومینٹس پہ ریکمینڈ کریں, اویئرنیس پہ بات کریں, اور اس کے علاوہ جتنی بھی ایسی اصلاحات ہیں مثال کے طور پہ بچوں کی جو بچیوں کی ٹریفکنگ ہے, چائلڈ لیبر ہے, چائلڈ ابیوز ہے, اس پہ ہم کام کریں. بچوں کے حوالے سے ایک ڈیٹا بیس بنانے کی بھی ہمارے مینڈیٹ میں ایک شک موجود ہے جو انشاءاللہ فیوچر میں ہم اس کو آگے چل کے اس کے اوپر کام شروع کریں گے. اور اس کے ساتھ ساتھ کمیشن کے پاس دو پاورز بھی ہیں, ایک تو پاور آف انکوائری ہے, انکوائری ٹو وائلیشن آف چائلڈ رائٹس اینڈ ٹیک اپروپریٹ ایکشن, اور دوسرا ہمارے پاس پاور ہے کورٹ کے تھرو ہم سمن کر سکتے ہیں. تو ابھی تک ہم نے جہاں جہاں ہمیں اپروچ کیا گیا ہم نے باقاعدہ اس پہ ایکشن لیا ہے. آپ نے سنا ہوگا ایک بہت مشہور کیس تھا جو ایک بچی تھی جس نے ایک اس نے پیرٹس اس سے اڑ گئے تھے اور اس بچی کے ساتھ جو ہے وہ زیادتی ہوئی, اس پہ ہم نے باقاعدہ فالو اپ کیا. اور اس طرح کے کئی اور کیسز ہیں, ابھی ایک سندھ میں کیس ہوا تھا اس پہ ہم نے فالو اپ کیا. اس طرح کے بے تحاشا کیسز ہیں جس میں ہم نے ابھی اسٹیبلشمنٹ ہونے کے ساتھ ساتھ ہم نے اپنے کام شروع کر دیے. اور ہماری کوشش ہے کہ ہم ملک کے اندر جو انسٹیٹیوشنز ہیں ان کو کیا باٹل نیکس ہیں, کیا وہاں پہ پرابلمس ہیں, اور کس طرح سے انسٹیٹیوشنز میں جو انسٹیڈ آف آپریٹنگ ان سائلوز ہم انسٹیٹیوشن کی جو کمیونیکیشن ہے, جو کوآرڈینیشن ہے, جو ریفرل ہے, اس کو ہم تھوڑا سا پال کر سکیں, بہتر کر سکیں. کیونکہ جتنے ادارے آپس میں ان کی جو ہے وہ کمپلیمنٹ کریں گے, کنورج کریں گے, ایک دوسرے کو سپورٹ کریں گے, میرے خیال سے جو بچے جو کہ اینڈ یوزر ہیں ان کے لیے بہت آسانی ہو جائے گی. اور ہم اس چیز کو بھی آج کل اپنے پلاننگ میں شامل کر رہے ہیں کہ ہم جتنے بھی ادارے اگر نیشنل پروونشل ہیں تو ان کی پریزنس ڈسٹرکٹ لیول پہ بھی ہو, تحصیل پہ ہو, بلکہ گاؤں کی سطح تک آؤٹ ریچ ہو, تاکہ بچوں کو آسانی ہو سکے ان ٹرمز آف لائک ایکسیس ٹو سروسز. تو یہ اوور آل اس ادارے کا جی مینڈیٹ ہے. اور آج کل ہم کنسلٹیشن بھی کر رہے ہیں, انگیج بھی کر رہے ہیں, لاز میں بھی ہم پروپوز کر رہے ہیں سرٹن یو نو امینڈمنٹ جہاں جہاں پہ ریکوائرڈ ہے.
بے شکریہ افشاں تحسین صاحبہ, گفتگو ہماری جاری ہے ابھی, اور اب ہم گفتگو میں لا کے حوالے سے ایک بار پھر شامل کرتے ہیں شرافت علی چودھری صاحب کو جو ایک ایڈوکیٹ ہیں, اور ان سے پوچھتے ہیں کہ اس وقت کون سے ایسے قوانین ہیں پاکستان میں چائلڈ پروٹیکشن کے جن میں امپروومنٹ کی ضرورت ہے یا کچھ نئے قوانین لانے کی ضرورت ہے تاکہ بچوں کے ساتھ جو زیادتیاں ہو رہی ہیں خاص طور پر بچیوں کے ساتھ ان کا مداوع کسی نہ کسی حد تک ہو سکے اور ان کو بہتر لائف دینے کی کوشش کی جا سکے. تو شرافت علی چودھری صاحب بتائیے آپ.
میں بریفلی یہ عرض کروں کہ اگر ہم ابیوز کے پرسپیکٹیو سے دیکھیں اور پرٹیکولرلی بچیوں کے پرسپیکٹیو سے دیکھیں, جیسے میں نے کہا کہ یہ جو لاسٹ ایئر بھی اگر ہم نے دیکھا کہ بچیاں جو ہے ان کے ابیوز ہونے کی تعداد زیادہ تھی, 54% بچیاں ابیوز کا شکار ہوئیں. اب اس میں کوئی 100 سے زیادہ جو رپورٹڈ چائلڈ میرجز جو سامنے آئی ہیں, اب یقیناً اس سے یہ ڈیٹا بہت زیادہ ہوگا. تو پہلی چیز تو یہ ہے کہ جو چائلڈ میرج کا لا ہے تھرو آؤٹ پاکستان, اس کو کنسولیڈیٹ کرنے کی ضرورت ہے. اس کے لیے آپ کو نیشنل لیجسلیشن, اگرچہ یہ جو میرج مائنر کا ریلیجن کا سبجیکٹ ہے, یہ ڈیوالوڈ سبجیکٹس ہیں, صوبوں کا اختیار ہے, لیکن اگر اس کو اوفینس کے طور پہ لیا جائے और इसको पाकिस्तान पिनल कोड के अंदर चाइल्ड मैरिज को अगर आप ऐड करें कि जो मैरिजेबल एज है वो एक होनी चाहिए, फॉर एग्जांपल ये कि आप बच्ची और बच्ची, और इसके ऊपर यूएनसीआरसी की जो कमेटी है वो पाकिस्तान को ऑलरेडी रिकमेंड भी कर चुकी है 2016 में कि जो जहां पे एज के अंदर तजाद है उसको एक किया जाए। तो पहले तो ये है कि जो चाइल्ड मैरिज से रिलेटेड लॉज है उनके अंदर इसको ऑफेंस के तौर पर लेना चाहिए, लॉज के अंदर अमेंड करके इसको आप चाहे फेडरल लॉ के अंदर ले आए और सूबे उसको अडॉप्ट कर लें, जो कि एक बड़ी मुश्किल बात नजर आती है। जाहिर है कि इसके अंदर सूबों को लगता है कि उनका इख्तियार निकल जाएगा, लेकिन मैं सूबों के इख्तियार की बात नहीं कर रहा, मैं तो ये बात कर रहा हूँ कि अब्यूज को कैसे कर्टेल किया जा सकता है। तो इसको फेडरल इशू समझ के और नेशनली इसको जो है ना वो डील करना चाहिए, एक बात। दूसरी बात ये कि जो रिसेंट पास्ट के अंदर जो चाइल्ड सेक्सुअल अब्यूज से रिलेटेड जो है वो बहुत सारे लॉज अभी सूबों के पास लॉज अलग से भी मौजूद हैं और फेडरल लॉ भी मौजूद है, इनके दरमियान में जहां जहां कहीं कॉन्फ्लिक्ट है उसको बजाय इसके कि कॉन्फ्लिक्टिंग जजमेंट्स आए और ये नए इश्यूज उभरते रहें, कंसोलिडेशन ऑफ लॉज होनी चाहिए कि आप इसमें फेडरल गवर्नमेंट जो है वो सूबों को असिस्ट कर सकती है एक स्टडी करके आप जो लॉज है उनको कंसोलिडेट करें। फॉर एग्जांपल ये कि अगर चाइल्ड सेक्सुअल अब्यूज है तो उसकी एक ही सजा होनी चाहिए सारे पाकिस्तान के अंदर, ये नहीं कि डिफरेंट सूबों के अंदर उसकी सजा जो है वो डिफरेंट हो। तीसरी चीज ये है कि जो ये कंसोलिडेशन ऑफ लॉ, मतलब सिर्फ एक मैंने एग्जांपल दिया लेकिन बाकी जो चाइल्ड अब्यूज से रिलेटेड जिसमें चाइल्ड लेबर है वो सारे जो है चाइल्ड पोर्नोग्राफी है ट्रैफिकिंग है ये इन सबको आप देख सकते हैं। तो ये जो बन गए हैं लॉज इनको समझना चाहिए और इनको समझने के लिए सारे लेवल्स के ऊपर हर वो रेलेवेंट, सबसे पहले जो इन्वेस्टिगेशन ऑफिसर है वो रेलेवेंट पर्सन है, फिर प्रोसिक्यूटर है, फिर मुतलका वकील है, फिर जज है, ये सारे लेवल के ऊपर जो है एटलीस्ट आप कह लें कि हर डिस्ट्रिक्ट के अंदर एक ऐसी कोर्ट होनी चाहिए कि जो चाइल्ड स्पेसिफिक लॉज को डील कर रही हो। तो आपको इसके ऊपर एक्सपर्ट्स तैयार करने हैं जो के इन्वेस्टिगेशन से लेके एडजुडिकेशन तक और एजुडिकेशन से आगे फिर अगली रिहेबिलिटेशन का प्रोसेस, जिसको हमारे तकरीबन सिस्टम में ऑलमोस्ट इग्नोर किया हुआ है कि अगर कोई विक्टिम है तो उसको रिहेबिलिटेट कैसे करना है, वो ट्रोमा के अंदर है, उसकी साइकोसोशल रिहेबिलिटेशन कैसे होगी, काउंसलिंग कैसे होगी, ये तकरीबन हमारे लॉ के अंदर और प्रैक्टिस के अंदर तो बिल्कुल ही नहीं है और लॉ के अंदर ऑलमोस्ट इग्नोर्ड एस्पेक्ट है, तो इनको भी देखने की जरूरत है।
तो गुफ्तगू में एक बार फिर शामिल करते हैं सायरा अशरफ कांजू को, माहिरे नफ्सियात हैं, क्लिनिकल साइकोलॉजिस्ट हैं। क्या मशवरा देंगी आप इस वक्त, क्या तजावीज देंगी हुकूमत को, क्या करना चाहिए कि पाकिस्तान में जो बच्चियों के नफ्सियाती मसाइल हैं वो कम से कम हो सकें?
कहूंगी थ्रू मैं मैसेज दूंगी कि सबसे पहले तो जितने भी एजुकेशनल इंस्टीट्यूट्स हैं उनके अंदर हमारे यहाँ हेल्थ डिपार्टमेंट में या लॉ एनफोर्समेंट एजेंसीज में तो अब जाकर कुछ हद तक साइकोलॉजिस्ट को जो है वो उनकी सलाहियतों को यूटिलाइज किया जा रहा है, लेकिन मैं भरपूर इस चीज पे हर प्लेटफॉर्म पे इंसिस्ट करती हूँ कि इंस्टीट्यूशंस के लेवल पे, स्कूल कॉलेजेस के लेवल पे जो स्कूल या कॉलेज साइकोलॉजिस्ट का रोल है, हुकूमत को चाहिए कि ज्यादा से ज्यादा वैकेंसीज उनके लिए क्रिएट करें, ऐसा कोई सिस्टम बनाए जिनमें साइकोलॉजिस्ट की काउंसलिंग या उनकी रिकमेंडेशन रिपोर्ट को मैंडेटरी करार दिया जाए उस स्कूल की परफॉर्मेंस को या इवेल्यूएशन को ओके करने के लिए। अकाउंटेबिलिटी सिस्टम अगर हुकूमत स्ट्रॉन्ग बनाएगी तब हम हरेसमेंट और ज्यादती के केसेस को कुछ हद तक काउंटर कर सकते हैं। अनफॉर्चुनेटली हमारे यहाँ अकाउंटेबिलिटी सिस्टम है ही नहीं।
तो ये तमाम और वो खासतौर पर जो मुजरिम हैं जिनको छूट मिल जाती है और वो फिर मुआशरे में आ जाते हैं, उनके लिए आप क्या समझती हैं कि उनका भी ट्रीटमेंट होना चाहिए? ये कोई नॉर्मल लोग आमतौर पर नहीं होते, उसके बारे में आप क्या कहेंगी?
बिल्कुल बिल्कुल बिल्कुल, वो बिल्कुल मेंटली इल होते हैं और मेरा ख्याल है कि ऐसे केसेस में हम न्यूज तो सुन लेते हैं कि फलां जगह पे ज्यादती हुई है, लेकिन अगेन यहाँ पे हुकूमत का रोल बनता है कि इस चीज को लाइट लेने के बजाय स्ट्रॉन्ग और बहुत ही एग्रेसिव किस्म का एक अकाउंटेबिलिटी सिस्टम होना चाहिए जिसमें देखें ज्यादती अगर किसी इंसान ने की है और वो साइकोलॉजिकली फंक्शनल तो नहीं है, लेकिन उसने जो काम किया है अगर आप उसकी अकाउंटेबिलिटी सख्त करेंगे तो इन वाकयात में डेफिनेटली कमी आएगी। हाँ, उनकी मेंटल फिटनेस के हवाले से मैं जरूर बात करूंगी कि बाज़ औक़ात ऐसा होता है कि साइकोलॉजिकल प्रॉब्लम्स के भी कुछ टाइप्स होती हैं। अगर तो कोई साइकोलॉजिकल प्रॉब्लम ऐसा है जिसमें इंसान को शोर नहीं होता, वो अपने सेंसेस में नहीं होता, बहुत ही सवेर किस्म का साइकोलॉजिकल इशू है और उस हालत में उससे कोई ऐसा काम हो गया है, तब तो सबसे पहले उसको एक ऐसी रिहेबिलिटेशन या थेरेपी के थ्रू एथिकली, चाहे वो मुजरिम है लेकिन एथिकली उसको रिहेबिलिटेशन देके एक ऐसी फेज में लाया जाता है जिसमें वो बात करने के काबिल हो गया, उसके बाद उसके जो उनके हिसाब से उसको सजा दी जाती है। लेकिन अगर साइकोलॉजिकल कॉम्प्लेक्स है या कोई फ्रस्ट्रेशन है लेकिन एक इंसान कॉन्शियसली एक्ट करता है तो फिर जाहिर है वो एबनॉर्मल तो है, लेकिन मेरा ख्याल है कि रिहेबिलिटेशन की बजाय उनकी सख्त सजा पर या अकाउंटेबिलिटी पर अगर हम फोकस करेंगे तो वो ज्यादा बेहतर होगा।
अमरी नजायब साहब, आप बताइए कि क्या होना चाहिए कि बच्चियों के जो मौजूदा मसाइल हैं उनको हल किया जा सके या उनके मसाइल को कम से कम किया जाए, हुकूमती सतह पर गैर सरकारी इदारों की तरफ से क्या आपकी तजावीज हैं इस वक्त?
जी, एक तो ये है कि बहुत इम्पोर्टेंट मसला कि रिसोर्सेज एलोकेट करने चाहिए। पाकिस्तान में चाइल्ड प्रोटेक्शन ब्यूरोज बने हुए हैं, चाइल्ड नेशनल कमीशन ऑन चाइल्ड राइट्स है, इन सब को स्ट्रॉन्ग इंडिपेंडेंटली काम करने के लिए रिसोर्सेज प्रोवाइड करना जो है वो हुकूमत की जिम्मेदारी है, वो इनको प्रोवाइड करें और इंडिपेंडेंटली इनको काम करने दें, एक तो बड़ा जरूरी ये काम है। दूसरा ये है कि इस बच्चों के इशू को और खासतौर पर बच्चियों के इशू को बहुत प्रायोरिटी पे लाने की जरूरत है। मसलन ये लोगों को एमरजेंसी नहीं लगती कि हर पांचवीं बच्ची कम उम्र की शादी का शिकार है या 20 से 30 मिलियन बच्चे आउट ऑफ स्कूल हैं जिनका कम से कम 60% जो है वो बच्चियां हैं, तो ये प्रायोरिटी पे आना चाहिए। आपके जो सालाना बजट्स हैं उनमें खास तौर पर इस तरह के कामों को हुकूमत को इंट्रोड्यूस कराना चाहिए। ट्रांसपोर्टेशन बच्चियों के लिए इंट्रोड्यूस करानी चाहिए देहाती इलाकों में, जो सेक्सुअल हैरेसमेंट और सेक्सुअल क्राइम्स हैं उनके खिलाफ स्ट्रिक्ट एक्शंस लेने चाहिए। पाकिस्तान में अभी तक सिविल सोसाइटी का भी और हुकूमत का भी जो एक तरीकेकार रहा है जिस पर मैं हमेशा हर फोरम पे बात करती हूँ कि इसको चेंज करने की जरूरत है, वो ये है कि जब हमारे यहाँ वाकया होता है तो हम बड़े अलर्ट हो जाते हैं, फौरन कमेटी भी हुकूमत की तरफ से बन जाती है, फौरन उस पर एक्शन भी अनाउंस हो जाता है, फिर सम टाइम क्रिमिनल पकड़े भी जाते हैं, लेकिन जब द मोमेंट उस क्रिमिनल को सजा मिल जाती है फिर से हम अपने दूसरे कामों में बिजी हो जाते हैं। तो इसका कोई लॉन्ग टर्म प्लान कोई नहीं बनाता कि अगर कानून बना है तो उसको इम्प्लीमेंट करने के लिए मॉनिटरिंग सिस्टम क्या है, ये किसको अकाउंटेबल है, कोई अकाउंटेबिलिटी मैकेनिज्म क्या है और उसको कितना ट्रांसपेरेंट है, तो ये सारी चीजें जो है सिस्टम्स की इसमें बहुत खराबियां हैं जिनको इम्प्रूव करने की जरूरत है। इसके लिए मेरे नजदीक सबसे बड़ी बात जो है वो गवर्नमेंट की विल है, जो अनफॉर्चुनेटली हमें नजर नहीं आती। नजर ये आता है कि बहुत सारी और प्रायोरिटीज हैं, पॉलिटिकल इश्यूज हैं जिसमें हुकूमत फंसी रहती है जो भी हुकूमत होती है, लेकिन ये इशू जो है इसको पॉलिटिकल इमरजेंसी के तौर पर लिया ही नहीं जाता। जब जहां जहां सिविल सोसाइटी की सपोर्ट मिल सकती है वो उसको हुकूमत को करने की जरूरत है, अपनी एक्सपर्टीज देने की जरूरत है और हुकूमत को ये सिविल सोसाइटी को स्पेस देने की जरूरत है। हमारे बारे में एक बात ये कही जाती है कि शायद हम जब हम इस तरह के प्रोटेस्ट करते हैं या हाईलाइट करते हैं तो शायद मुल्क का इमेज खराब होता है, तो हमारे ख्याल में ये कहने की जरूरत है कि मुल्क का इमेज बच्चों के अब्यूज होने से खराब होता है, ना कि इस पर आवाज उठाने से, और अगर इस पर आवाज उठेगी तो इस पर एक्शन होगा, बल्कि हमें तो लगता है हुकूमत की तरफ से आवाज उठनी चाहिए और हम उसके साथ खड़े होंगे।
बेहद शुक्रिया अंबरी नजायब साहबा। इसके साथ ही वॉइस ऑफ अमेरिका वाशिंगटन से आज की राउंड टेबल को समेटने का वक्त हुआ। आज हमने बच्चियों के इंटरनेशनल डे पर खुसूसी प्रोग्राम तरतीब दिया। हमारे साथ शरीक गुफ्तगु थी पाकिस्तान में बच्चियों और ख्वातीन के हकूक के लिए कोशा कौमी सतह के इदारे बेदारी की एग्जीक्यूटिव डायरेक्टर अंबरी नजायब। हमारे साथ थी नेशनल कमीशन ऑन द राइट्स ऑफ चाइल्ड की चेयरपर्सन अफशान तहसीन। हमारे साथ थे इंसानी हकूक से मुतालिक एक वकील और इस्लामाबाद में मिनिस्ट्री ऑफ ह्यूमन राइट्स में चाइल्ड प्रोटेक्शन बोर्ड के रुकन शराफत अली चौधरी। हमारे साथ थी इस्लामाबाद में नफसियाती इलाज के एक मरकज की फाउंडर और एक क्लिनिकल साइकोलॉजिस्ट सायरा अशरफ कांजू। और हमारे साथ थी डॉक्टर रूबीना फरीद जो नेशनल कमीशन ऑन द राइट्स ऑफ चाइल्ड की एक रुकन हैं और एक गायनेकोलॉजिस्ट हैं।
सभी मेहमानों का शुक्रिया अदा करते हुए आज की राउंड टेबल को समेटते हैं। यास्मीन जमील को इजाजत दीजिए। खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
उर्दू है। आप अभी सुन रहे थे खबरों और हालात हाजरा पर मबनी हमारा खुसूसी रेडियो प्रोग्राम। ये प्रोग्राम आपके लिए नशरे मुकर्रर के तौर पर पेश किया गया।